آج آپ کے سامنے روح کی شناخت کے سلسلے میں ایک ڈیمانسٹریشن کرنے کی کوشش کی جاتی ہے. یہ ڈیمانسٹریشن اس دفعہ ہم نے کینیڈا میں کیا تھا اور وہاں کے عزیزان بہت خوش ہوئے تھے, کیونکہ جیسا کہ آپ جانتے ہیں کسی چیز کو ڈیمانسٹریشن سے کر کے دکھانا بہت ہی مؤثر چیز ثابت ہوتی ہے, اور میں سمجھتا ہوں کہ یہ ڈیمانسٹریشن, یہ نمونہ بہت ہی اچھا ہے اور قابل فہم ہے. ہم کوشش کریں گے اس کی وضاحت کرنے کے لیے, تاہم روح کی شناخت کے لیے اور اس کے عمل کے بارے میں کوئی ایک مثال نہیں ہوتی ہے, کئی ایک مثالیں ہوتی ہیں, تاہم ان میں سے یہ ایک بہترین مثال ہے. اور پانی روح کی مثال کے لیے اور علم کی مثال کے لیے بہت اچھا ہے. اب میں روبینہ سے عرض کروں گا کہ وہ اپنے قریب کے پیالوں میں تھوڑا تھوڑا پانی ڈالے اس دیگچے میں سے, کہ دیگچہ کو فرض کرو کہ نفس کلی ہے, اور جو پیالے ہیں وہ سمجھ لے کہ چھوٹی روحیں ہیں. اور چونکہ سب روحیں کل سے آئی ہیں, یعنی نفس کلی سے, اور اس لیے اگرچہ وہ ایک ساتھ آئی ہیں لیکن ہم ایک ساتھ تمام پیالوں میں پانی نہیں ڈال سکتے ہیں, اور باری باری سے ڈال سکتے ہیں. تو سمجھ لینا کہ یہ مثال ہے اس حقیقت کی کہ کس طرح نفس کلی سے جو ہیں نفوسی جزوی بنے. اب جو پیالے عشرت کی طرف ہیں ان میں عشرت تھوڑا تھوڑا پانی ڈالیں گی, اور اس کے لیے ایک چمچہ بھی چاہیے تاکہ دوسرا نمونہ آپ کو بتائیں گے. ڈالیے کچھ, تھوڑا زیادہ ڈالیے, کسی قدر زیادہ. یہ ہے کہ نفس کلی سے نفوسی جزوی کس طرح بنے, یہ اس کا نمونہ ہے. اور جس طرح آپ سائنسی لحاظ سے جانتے ہیں کہ پانی کے اندر بھی اجزاء ہوتے ہیں, ان کو سالمی وغیرہ کہتے ہیں, چونکہ پانی ایک ٹھوس چیز نہیں ہے اور ذرات پر مبنی ہے. اس واسطے اگرچہ نفوسی جزوی نفس کلی سے بنے ہوئے ہیں, لیکن پھر بھی ہر نفس کے اندر بے شمار اجزاء پائے جاتے ہیں. مثلا نفوسی جزوی آپ ہم ہیں, لیکن ہم میں کوئی ایک جان, کوئی ایک روح نہیں, بلکہ روح کے بے شمار اجزاء ہیں, اور اس کے باوجود ہم مجموعی طور پر نفس کلی کے اجزاء کہلاتے ہیں. اب ان پیالوں سے واپس ذرا ذرا پانی کل میں ڈالیں گے, یعنی دیکچے میں جو نفس کلی کا نمونہ ہے. آپ اسے تھوڑا تھوڑا پانی ہر ایک سے, یہ واپس رابطہ ہو رہا ہے ایک کل کے ساتھ. رابطہ ہے کہ کل تک آنا جانا ہوتا ہے, یہ کل کے ساتھ رابطہ ہے. تو جب पानी इन प्यालों में डाला गया था उस वक्त आपने देखा कि इस पानी का ओरिजिन असल कहाँ है, असल कुल में है। जिस तरह की ये पानी देखिए के अंदर है और उसमें से जुज़्वी तौर पर पानी तमाम प्यालों में डाला गया और इसके साथ साथ वापस राबिता भी हो गया। अब एक तीसरा नमूना हम करते हैं, वो ये कि ज़रा ज़रा पानी हर प्याले से सब प्यालों में डाला जाएगा। इसमें थोड़ा सा शायद वक्त लगे, मसलन इस प्याले से तमाम प्यालों में पानी डाला जाएगा और इससे और फिर उसके बाद तीसरे प्याले से, चौथे प्याले से, पांचवें प्याले से, इस तरह सब प्यालों की ये बारी आएगी कि उस का ज़रा ज़रा पानी जो है वो सब प्यालों में डाला जाएगा। चलिए चलिए अब शुरू करें। थोड़ा थोड़ा पानी, थोड़ा थोड़ा पानी, बहुत कम के यानी कि इसमें पानी कम है, इस वजह से थोड़ा थोड़ा पानी सब में डालें। ये नफूसी जुज़्वी के आपस का राबिता एक और जी, लेकिन इनके इनमें भी डालना था। जी जी, पहले वो काम ख़त्म करें। और तो ये नफूसी जुज़्वी के आपस का राबिता है और इनका इनके साथ और इनका उनके साथ इस तरह से राबिता होगा। गो कि इसमें थोड़ा सा वक्त लगता है, लेकिन इसी तरह एक में सब की नुमाइंदगी होगी, फिर एक राबिता आलमी राबिता या कुली राबिता होगा सबके दरमियान। और मेरे ख्याल में अगर एक दफ़ा ये बात समझ में ना आए तो हम इसको दोबारा भी कर सकते हैं। और आँखों के सामने की चीज़ जो है मैं समझता हूँ बहुत ही काबिल फ़हम बात हो जाती है। और ये इनके आपस में राबिता है, और आपने यहाँ से इनके आपस में राबिता है। अब इसमें क्या नताइज इसके होते हैं? अव्वल ये कि जो कुल है उससे अज्जा बनते हैं, और अज्जा भी और कुल भी चूंकि ज़िंदा है और उनमें रूहानी हरकत है, इस वजह से वापस इनके आपस में राबिता होता है, मिलाप होता है। अगर ये पहाड़ के टुकड़े होते हैं या पत्थर के टुकड़े होते या किसी और भी जान चीज़ के टुकड़े होते तो इनके आपस में रूहानी राबिता नहीं होता, क्योंकि मुंजमित चीज़ों में रूहानी हरकत नहीं होती है। लेकिन चूंकि ये रूहानी हकीकत है, इसलिए हमारी रूहों के अंदर हरकत है और आमद और रफ्त है, इसलिए हम अपने कुल के साथ भी राबिता रखते हैं और अपने दूसरे हमशक्ल अज्जा के साथ भी राबिता रखते हैं। इसलिए बार बार हम लिखते हैं और लेक्चर में बताते हैं कि एक में सब हैं। मसलन मेरे सामने ये प्याला है, इसमें सब हैं, कुल की नुमाइंदगी भी है और अज्जा की नुमाइंदगी भी है, इसी तरह इसमें भी, और सब में ये बात है, एक में सब हैं। लेकिन फ़र्क क्या है कि कुल का पावर बहुत है और जूस का पावर कम है, और वरना खसूसियत एक ही है। मसलन एक दरिया की जो खसूसियत है वही खसूसियत एक कतरे की भी है, लेकिन कतरा जो है वह जहाज़ों को किश्तियों को अपने अंदर नहीं समो सकता, और इसके मुकाबले में जो समंदर है उसमें जहाज़ चलते हैं, किश्तियाँ चलती हैं और उसमें मछलियाँ होती हैं वगैरह, और उसने ज़मीन के तीन एक के एक बटा तीन हिस्से को घेर लिया है। तो लेकिन कतरा जो होता है मकदार में कम होने की वजह से उसकी ताकत कम होती है, लेकिन खसूसियत यानी पाकिजगी और सफाई तरी और ये बाज चीज़ें जो हैं कुल और जुस के एक जैसी होती हैं। तो आपने देखा कि पानी के इस नमूने में, इस डिमॉन्स्ट्रेशन में, कि कुल से किस तरह नफूसी जुज़वी बने हैं उसका नमूना पेश किया गया, और साथ ही साथ तमाम का जो राबिता है नफ्स कुली के साथ किस तरह है वो बताया गया, और इसके बाद नफूसी जुज़वी के आपस में किस तरह राबिता है वो बताया गया। और ये राबिता हमने तो एक मादी चीज़ से एक बार किया, लेकिन यहाँ चूंकि ज़िंदगी है और इसमें हरकत है, बार बार ये राबिता होता रहता है। अब जब हम इस पानी को खाली करेंगे, बर्तनों को खाली करेंगे, तो उसमें भी ऐसी बात होगी, लेकिन वो हवा की मिसाल होगी, और शायद हम ये मिसाल भी अभी कर सकते हैं। अब सारा जो पानी है इसे देखचे में डाला जाए, ये मिसाल है कि रूहें वापस हो गई, कुल में जा मिली, और कुल अपनी जगह पर है, लेकिन कुल की मकदार में चूंकि वो मादा नहीं है, इजाफा नहीं होता है, मगर रूहों का रबिता होता है, कुल का इसमें फ़ायदा नहीं होता है, अज्जा का फ़ायदा होता है, क्योंकि कुल उस वक्त भी ऐसा ही था जबकि उसके अज्जा इससे बाहर थे, क्योंकि उसकी रसाई होती थी और जो काम लेना चाहिए वो काम अपने अज्जा को दूर रखते हुए भी वो काम ले सकता था। अभी इस दिक्चे को खाली करके लाया जाए, उन बर्तनों को अपनी जगह पर रहने दें, सिर्फ पानी को खाली करके लाएं। फ़र्ज़ करें कि हम हवा से इसी मिसाल को रिपीट करते हैं, मानने पड़ेगा कि इन खाली प्यालों में हवा भरी हुई है, और हवा एक ऐसी चीज़ है कि जो भी खाली चीज़ सामने हो उसमें भर जाती है, और ज़र्फ यानी बर्तन की जैसी शक्ल हो तो हवा भी ऐसी ही शक्ल इख्तियार करती है, और पानी भी। लेकिन पानी में और हवा में फ़र्क ये है कि हवा की हरकत खुद अज खुद होती है। हमने तो पानी को डोरी से और चमचे से उठा उठा के एक दूसरे में डाला, लेकिन अब जो हवा है इन तमाम प्यालों में, उस हवा में हरकत है, तो ये इसके अंदर जो हवा है बाहर के हवा के प्रेशर से इन तमाम प्यालों में पहुंचती है, और हर प्याले की हवा दूसरे तमाम प्यालों में पहुंचती है, और इसके अंदर जो हवा है वो इन तमाम प्यालों में पहुंचती रहती है। और बड़ी तेजी से ये हरकत जारी है। तो इसी तरह हमारी रूहें जो हैं वो कुल के साथ राबिता रखती हैं और दूसरे इंसानों के साथ भी राबिता रखती हैं, और जो इबादत बंदगी करता है और इल्म की रोशनी में अमल करता है उसकी रूह जो है बहुत सुरात के साथ और बड़ी तेज़ी के साथ तमाम रूहों से राबिता कर सकता है, वो मोमिन, वो इंसान। और जो इंसान इबादत में अमल में सुस्त हैं उनमें भी ये इम्कानियत तो है, यानी पोटेंशियल है, लेकिन अलबत्ता एक्चुअल नहीं है। तो ये तो इल्मुल यकीन की बात है, और जब आप आगे जाएंगे अनुल यकीन के मकाम तक पहुंच जाएंगे तो उस वक्त आपको रूह के बारे में ऐसे बहुत से अजायब गराइब का इल्म होगा। ये है रूह, बड़ी अजीब व गरीब चीज़ है कि रूह एक ऐसी शय है कि जिसकी शिनाख्त में खुदा की शिनाख्त मख्फी है। मन अरफा नफ्सहू फ़कत अरफा रब्बा, इसलिए फरमाया गया है कि जो अपनी रूह को पहचानता है वो यकीनन अपने रब को, अपने परवरदिगार को पहचानता है। ये बहुत ही अजीब बात है, इसलिए कि यहाँ पर ये सवाल भी पैदा होता है कि क्या रूह परवरदिगार जैसी है, इसलिए रूह पर परवरदिगार का कियास किया जा सकता है, या क्या बात है? ऐसा कोई राज है कि रूह दरअसल खुदा का एक अक्स है, जिस तरह आईने में दिन के वक्त जब धूप पड़ रही हो तो आईने में सूरज का अक्स पड़ता है। सूरज को आप तलवार से या छुरी से या किसी चीज़ से काट काट कर तकसीम नहीं कर सकते हैं, लेकिन एक तरीक़ा है सूरज को मल्टीप्लाई करना है, तो उसके सामने बहुत सारे आईने रखें तो हर आईने में एक सूरज नज़र आने लगेगा, और इसके सिवा और कोई तरीक़ा नहीं है कि आप सूरज को तकसीम कर सकें। इसी तरह जो कुल है वो तकसीम नहीं होता, लेकिन उसको तकसीम करने का तरीक़ा ये है कि इंसान के अजसाम हैं, बदन हैं, अबदान हैं, तो इनमें से हर एक के अंदर कुछ ऐसा मेकनिज़म है कि वो शीशे का आईने का काम देता है, और इसके अंदर रूह कुली की एक छोटी सी सूरत, एक ज़िंदा सूरत पैदा होती है, और इसी तरह कुली ज़िंदगी के अज्जा बनते हैं। तो बहरहाल रूह ऐसी चीज़ है, ऐसी अजीम शय है, ऐसी अजीब व गरीब चीज़ है कि उसकी शिनाख्त में परवरदिगार की शिनाख्त मुकम्मल हो जाती है। जब ये माना गया कि परवरदिगार की शिनाख्त, उसकी मारिफत मुमकिन है, तो फिर इसके बाद कोई शय ऐसी नहीं रहती है कि जिसकी मारिफत आरिफ को हासिल न हो, क्योंकि सबसे बड़ी हकीकत खुदा है। जब खुदा की मारिफत, पहचान, शिनाख्त मुमकिन है, तो फिर ये कैसे हो सकता है कि अर्श की मारिफत न हो, कुर्सी की मारिफत न हो, फरिश्तों की मारिफत न हो, दोज़ख की मारिफत न हो, बहिश्त की मारिफत न हो, या किसी दूसरी चीज़ की मारिफत न हो? तमाम चीज़ों की मारिफत होती है और लाजिमी तौर पर होती है, और सारी मारिफतें यकजा हैं, बिल्कुल کلوز ہیں، مرکوز ہیں، اس لیے کہ ساری معرفتیں خدا کی معرفت کے گرد آ گرد ہیں. جس طرح یہ تصور ہے کہ جہاں خدا ہے وہاں ملائکہ ہیں، عرش ہے، کرسی ہے اور ساری روحیں ہیں، اور اس کے علاوہ جس طرح قرآن نے یہ تصور دیا کہ خدا وقت آنے پر ساری کائنات اور موجودات کو اپنی مٹھی میں سمیٹ لیتا ہے، یہ معرفتوں کی یکجائی کی مثال ہے. تو اگر خدا تمام حقیقتوں کو یکجا کرتا ہے تو معرفتوں کو بھی اور تمام چیزوں کو بھی اور عقول کو بھی یکجا کرتا ہے، علم کو بھی یکجا کرتا ہے. اس کی یہ طاقت ہے کہ سارے علم کو اور علم کے پھیلاؤ کو سمیٹ کر ایک پوائنٹ یعنی نقطے کی شکل دے سکتا ہے. جس طرح ظاہری علم میں آپ دیکھتے ہیں کہ علم کس طرح بنتا ہے اور علم کا پھیلاؤ کس طرح ہوتا ہے، میں تو فوراً یہ کہوں گا کہ علم کا پھیلاؤ پوائنٹ سے، نقطے سے ہوتا ہے. اس لیے کہ علم جملوں میں ہے، جملے الفاظ میں ہیں، الفاظ حروف سے بنتے ہیں، حروف جو ہیں نقطوں سے بنتے ہیں. آپ قلم کو سیاہی میں، انک میں ڈبو لیں اور پھر اٹھائیں، قلم کی نوک سے کاغذ پر لکھنے کی کوشش کریں، اور جیسے ہی آپ قلم کی نوک سے کاغذ کو چھوئیں گے تو سب سے پہلے پوائنٹ، نقطہ بنے گا. اور پھر آپ قلم کو حرکت دیں تو یہ پوائنٹ جو ہے کھنچ جائے گا، اور پوائنٹ کے بعد دوسرا پوائنٹ، تیسرا پوائنٹ، اسی طرح الف کے لیے ایک سیدھی لائن اور بے کے لیے دامن کے ساتھ، غرض جیسے حروف کی شکل ہیں اس کے مطابق یہ نقطوں سے حروف بنیں گے. تو مطلب دیکھا کہ نقطہ ہی ہے جس کے پھیلانے سے علم بنتا ہے. اسی طرح خدا چیزوں کو سمیٹتا ہے اور علم کو بھی سمیٹتا ہے. جب علم کو سمیٹتا ہے تو ایک نقطہ بنتا ہے، اور وہ نقطہ کسی نام سے ہے، اس کو یا تو کتابی مکنون کہنا چاہیے یا اس کو گوہر عقل کہنا چاہیے اور لولو عقل کہنا چاہیے، اور اس کو آپ نقطہ بھی کہہ سکتے ہیں. تو دیکھا آپ نے کہ خدا کس طرح چیزوں کو سمیٹتا اور لپیٹتا ہے. یہ تو ذہنی بات ہے. دنیائی ظاہر میں بھی ہم اس کی بہت سی مثالیں دیکھ سکتے ہیں. ایک عظیم درخت کو دیکھیں کتنا بڑا ہے، بہت بڑا ہے، لیکن یہ درخت شروع میں ایک نقطے سے بنا تھا. نقطے سے مراد گٹھلی ہے، کہ اس عظیم درخت کے مقابلے میں جو گٹھلی ہے جس میں بیج ہے وہ ایک نقطہ ہے. اور پھر جس طرح درخت نقطے سے بنا ہے، اسی طرح بالآخر یہ درخت نقطے میں سمٹ جاتا ہے. اس سے ہم کو یقین آیا کہ بے شک خداوند عالم علمی کائنات کو، عقلی کائنات کو سمیٹتا ہے اور اس کا ایک پوائنٹ، ایک نقطہ بناتا ہے، اور پھر اس سے نقطے کو پھیلا کر ایک کائنات کو بناتا ہے. اسی لیے حضرت مولانا امام سلطان محمد شاہ صلوات اللہ علیہ نے ارشاد فرمایا، اسلام کا تصور یا فرنش ایسا نہیں ہے جیسے یہود کا ہے. تو یہودیوں نے اس کریشن کو اس طرح سے مانا کہ خدا نے یکایک پہلے کائنات کو، عالم کو پیدا نہیں کیا تھا، تو اس کو خیال آیا، اس نے کائنات کو پیدا کیا. حالانکہ خدا کو کیسے خیال آ سکتا ہے؟ اور خدا پر کوئی ایسا وقت کیسے گزر سکتا ہے کہ جس میں اس کی مخلوق نہ ہو، اس کی بادشاہی نہ ہو، اور حالانکہ اس کے جتنے نام ہیں وہ سب مخلوق کی بنا پر ہیں. تو مخلوق ہے وہ خالق ہے، وہ خالق ہے مخلوق ہے، اور وہ رب ہے اور رازق ہے، تو مخلوق مربوب ہے اور مرزوق ہے. غرض آپ ایک ایک اسم کو اٹھا کے دیکھیں گے تو اس کے اندر مخلوق کے ہونے کا پتہ چلے گا کہ مخلوق کے بغیر خدا کا کوئی نام ثابت نہیں ہوتا ہے. اس لیے یہود کا یہ کانسیپٹ آف کریشن جو ہے وہ ایک وقتی چیز ہے، یا یہ کہ اس وقت انسان اس قابل نہیں ہوئے تھے کہ ان کو سمجھایا جائے. لیکن اس کے برعکس امام نے اسلام کا حقیقی کانسیپٹ آف کریشن یہ دیا کہ خدا ہمیشہ اور ہر وقت کریشن کرتا ہے. اس سلسلے میں ہمارا ایک مقالہ ہے، تخلیق در تخلیق، ایک پیدائش کے بعد اس میں پھر دوسری تخلیق، پھر تیسری تخلیق. تو اس کائنات کے اندر تخلیق جاری ہے، گو کہ کائنات موجود ہے، لیکن اس موجود کائنات کے اندر تخلیقات ہوتی رہتی ہیں. اس لیے کہ جیسے ہی انسان پیدا ہوتے ہیں ان میں سے فردن فردن ہر شخص کے لیے ایک کائنات کو پیدا کرنا ہے اور اس میں سب کچھ سمو دینا ہے. تو یہ ہے روح کی شناخت کے سلسلے میں ایک مختصر مگر بڑا جامع سبق، اور میرے خیال میں اس عمل کو پھر کبھی ڈیمانسٹریٹ کریں گے تاکہ یہ بات اچھی طرح سے ذہن نشین ہو جائے. اور اب میں اس گفتگو کو ختم کرتا ہوں. شکریہ، مہربانی، یادی مدد.